नमस्कार, कार्यक्रम जनतासँग मुख्यमन्त्रीमा स्वागत छ। म लीलाराज भट्टराई। विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक विमानस्थल बनाउने सहमति भएको छ। प्रदेश नम्बर एकमा विकास निर्माणका कामहरू पनि अगाडि बढ्न थालेका छन्। केही दिन अघि मात्र भोजपुर र उदयपुरलाई जोड्ने दुधकोशी नदीको पुल पक्की निर्माणको शिलान्यास गरिएको छ। विकास निर्माणका कार्यहरू अब कसरी अगाडि बढ्छन् त? कोभिड महामारी दिनदिनै बढिरहेको अवस्थामा यसलाई धान्नको लागि प्रदेश सरकारले विशेष के योजना बनाउँदैछ? अनि चाडबाडमा सुरक्षा योजना के छ? यी र यस्तै तपाईँकै चासो र सरोकारका विषयहरूमा जवाफ दिनको लागि कार्यक्रम जनतासँग मुख्यमन्त्रीमा मुख्यमन्त्रीज्यूलाई हार्दिक स्वागत गर्न चाहन्छु।
धन्यवाद।
सुरुमा बडा दसैँ सुरु भएको छ। बडा दसैँको उपलक्ष्यमा मुख्यमन्त्रीज्यू र यो कार्यक्रम सुन्नुहुने र हेर्नुहुने तपाईँ सबैलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु।
अब आजबाट यस वर्षको बडा दसैँ सुरु भएको छ। म यस अवसरमा प्रदेशवासी, देशवासी र देश बाहिर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा म शुभकामना भन्न चाहन्छु। अब दसैँ सँगसँगै अन्य चाडपर्वहरू पनि नजिकै छन्। ती सबै महान पर्वहरूको अवसरमा म शुभकामना भन्न चाहन्छु।
विशेष गरी मुख्यमन्त्रीज्यूले दसैँ चाहिँ कसरी मनाउनुहुन्छ?
अब यस वर्ष सदाझै चाडपर्वहरू मनाउने स्थिति छैन, रहेन। कोभिड 19 को कारणले, कोरोना भाइरसको महामारीको कारणले यस वर्षको दसैँ हामी जहाँ छौँ त्यही बसेर मनाउनु पर्ने बाध्यता बनेको छ, त्यो अवस्था बनेको छ। त्यसैले अब सम्भवतः अब गाउँ जाने, आमा बुवासँग भेटघाट गर्ने सम्भावना पनि एकदमै कम छ। त्यसो हुँदाखेरि जहाँ म रहन्छु त्यही नै मतलब चाहिँ रहेर बस्ने, दसैँ मनाउने, आशीर्वादहरू फोनबाट अन्य मतलब माध्यमबाट चाहिँ लिने, शुभकामनाहरू आदान प्रदान गर्ने, त्यही हिसाबले मनाउने चाहिँ तयारी अथवा सोच मैले चाहिँ बनाइराखेको छु।
हजुर, अब मुख्यमन्त्रीज्यूले केही दिन अगाडि मात्र दुधकोशी नदी, जुन उदयपुर र भोजपुरलाई जोड्ने दुधकोशी नदीको चुहारमा पक्की पुलको शिलान्यास गर्नुभएको छ। यो प्रदेश सरकारको पहिलो पक्की पुल पनि हुनेछ। यो शिलान्यास गरिरहँदा मुख्यमन्त्रीज्यूलाई कस्तो अनुभूति भएको थियो? मनमा के कुरा आइरहेका थिए?
प्रदेश सरकारले थुप्रै पुलहरू बनाइराखेको छ, तर ठुला नदीहरूमा पहिलो मतलब चाहिँ पुलको रूपमा चाहिँ उदयपुर र भोजपुरको बिच चुहारमा जो दुधकोशी नदी छ, त्यो नदीमा चाहिँ यो पहिलो पुल हामीले चाहिँ शिलान्यास गरेका छौँ। र यो पुल चाहिँ वारिपारी दुईवटा पालिका जोड्ने पुल मात्रै होइन, अथवा दुईवटा जिल्ला जोड्ने पुल मात्रै होइन, यो पुलको धेरै ठुलो चाहिँ महत्त्व छ। कोशी राजमार्गको भविष्यमा चाहिँ वैकल्पिक एउटा चाहिँ मार्गको रूपमा पनि यो मतलब चाहिँ सडक अथवा त्यो पुलले चाहिँ काम गर्नेछ, अथवा अहिले हामीले चाहिँ जुन चत्राबाट महिना महिनी भएर चुहार भएर भोजपुरको चाहिँ घोरेटार भएर सदरमुकाम भएर भोजपुरको चाहिँ दिङ्ला हुँदै शङ्कासभा र शङ्कासभाको चाहिँ किमाथाङका नाकासम्म पनि यो सडक पुलले चाहिँ जोड्छ।
धेरैजसो पुलहरू बन्न थालेको लामो समयसम्म पनि नबनेका उदाहरणहरू प्रदेश नम्बर एकमा प्रशस्तै छन्। अब यो पुल चाहिँ समयमै बन्छ भनेर कसरी विश्वास?
यो पुल समयमै बन्छ। मैले अघि पनि भने कि 18 महिनामा नै कम्प्लिट गरेर हस्तान्तरण गर्ने कमिटमेन्ट, त्यो खालको प्रतिबद्धता चाहिँ कन्ट्राक्टर आफैले चाहिँ आम मासको चाहिँ सामान्यमा त्यो गर्नुभएको छ, र मैले पनि त्यो आग्रह चाहिँ गरेको छु, र त्यो कन्ट्राक्टरप्रति सबैको चाहिँ विश्वास पनि छ। पहिलो मतलब चाहिँ ठुलो नदीमा लागेको पुलको चाहिँ जिम्मा त्यो ठेक्का त्यो कन्ट्राक्टरले चाहिँ पाएको छ, उसले काम पनि देखाउनु पर्यो, र सबैको निगरानीमा त्यो पुल बन्छ, र अन्य पुलहरूको हालत अभिगत जे छ त्यसका आधारमा त्यसलाई पनि तुलना गर्ने, बुझ्ने, वास्तवमा टिप्पणी गर्ने कामहरू चाहिँ नभएका होइनन्। तर यो पुल नै त्यस्तो एउटा नमुना पुल हुनेछ, त्यो नै एउटा त्यस्तो उदाहरण हुनेछ, त्यो समयभन्दा अगावै नै त्यो पुल चाहिँ नि सम्पन्न हुनेछ।
पहिलो पुल निर्माणको शिलान्यास भएसँगै अन्य ठाउँका बासिन्दाहरूलाई पनि हाम्रो ठाउँमा पनि पुल बन्ने हो कि भन्ने आशाको चाहिँ सञ्चार भएको अवस्था छ, होइन?
पुलहरू बन्छन्। हामीले लगभग चाहिँ 62 प्लस सङ्ख्यामा चाहिँ पुलहरू हामीले बनाउन थालेका छौँ। खालि ठुला नदीमा लाग्ने पुलको कुरा मात्रै हो यो, र हामी अब निकट भविष्यमा नै अरुण नदीतर्फ र दुधकोशी सुनकोशीतर्फ अत्यावश्यक पुलहरू निर्माण कार्यको थालनी प्रदेश सरकारले चाहिँ गर्छ। त्यसमा चाहिँ म सबैलाई चाहिँ विश्वास दिलाउन चाहन्छु कि अहिले चुहारमा एउटा पुलको शिलान्यास भयो, तर निकट भविष्यमा जस्तो कि मतलब चाहिँ धनकुटा र भोजपुर जोड्ने त्यो अखवाटार मचटारको कुरा होस्, वा मतलब चाहिँ सङ्घासभा र भोजपुरलाई जोड्ने कात्तिके सतीघाटको कुरा होस्, वा धनकुटा र फेरि भोजपुर नै जोड्ने एउटा अँधेरी जो अरुण नदी छ त्यहाँ पनि मतलब भविष्यमा चाहिँ पुल हामी निर्माण गर्छौँ। हाम्रो पाइपलाइनमा चाहिँ ती पुलहरू चाहिँ रहेका छन्। पुलहरू बन्छन्। हामीले लगभग चाहिँ 62 प्लस सङ्ख्यामा चाहिँ पुलहरू हामीले बनाउन थालेका छौँ। खालि ठुला नदीमा लाग्ने पुलको कुरा मात्रै हो यो, र हामी अब निकट भविष्यमा नै अरुण नदीतर्फ र दुधकोशी सुनकोशीतर्फ अत्यावश्यक पुलहरू निर्माण कार्यको थालनी प्रदेश सरकारले चाहिँ गर्छ। त्यसमा चाहिँ म सबैलाई चाहिँ विश्वास दिलाउन चाहन्छु कि अहिले चुहारमा एउटा पुलको शिलान्यास भयो, तर निकट भविष्यमा जस्तो कि मतलब चाहिँ धनकुटा र भोजपुर जोड्ने त्यो अखवाटार मचटारको कुरा होस्, वा मतलब चाहिँ सङ्घासभा र भोजपुरलाई जोड्ने कात्तिके सतीघाटको कुरा होस्, वा धनकुटा र फेरि भोजपुर नै जोड्ने एउटा अँधेरी जो अरुण नदी छ त्यहाँ पनि मतलब भविष्यमा चाहिँ पुल हामी निर्माण गर्छौँ। हाम्रो पाइपलाइनमा चाहिँ ती पुलहरू चाहिँ रहेका छन्। त्यसै गरी सुनकोशी दुधकोशीतर्फ पनि केही पुलहरूको सम्भावित अध्ययन गर्ने काम हामी आगामी चाहिँ दिनहरूमा चाहिँ गर्छौँ। यसरी हामी चाहिँ अत्यावश्यक पुलहरू जो मतलब महत्त्वपूर्ण मतलब क्षेत्रहरूलाई जिल्लाहरूलाई जोड्ने पुलहरू चाहिँ हामी चाहिँ निर्माण गर्छौँ।
प्रदेश सरकार गठन भएसँगै विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। केही दिन अघि मात्र तीन तहका सरकारबीच यो विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने समझदारीमा हस्ताक्षर पनि भएको छ। यो सँगै प्रदेशका बासिन्दा खुसी भएका छन्। सुमन पुरीको एक रिपोर्ट।
2025 सालमा स्थापना भएको विराटनगर विमानस्थलमा कोभिड संक्रमण अगाडि दैनिक 15 बढी उडान हुँदै आएका थिए। यो विमानस्थल प्रयोग गरेर दैनिक 900 हाराहारीमा यात्रु विभिन्न गन्तव्यमा जाने गरेका थिए भने त्यही अनुपातमा यात्रुहरू विराटनगर विमानस्थल प्रयोग गरेर फर्कन्थे। यही विमानस्थललाई अहिले अन्तर्राष्ट्रिय स्तरको विमानस्थलको रूपमा विस्तार गर्न तीन तहका सरकारबीच सम्झौता भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, प्रदेश नम्बर 1 मुख्यमन्त्री शेरधन राई, विराटनगर महानगरपालिकाका महानगर प्रमुख भीम पराजुली लगायतको उपस्थितिमा नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार र विराटनगर महानगरबीच त्रिपक्षीय सम्झौता भएको छ। यसले विराटनगर विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थल बन्ने पक्का भएको छ। पर्यटन व्यवसाय पुण्य भट्टराई,
विराटनगर यस्तो क्षेत्र हो, त्यसमा पनि अर्को प्रदेश नम्बर 1 राजधानी हो। त्यसले गर्दा के छ भने विराटनगरलाई चाहिँ यो पर्यटनको हबको रूपमा चाहिँ अब डेभलप गर्नुपर्छ, र पूर्व प्रदेश नम्बर 1 नै एउटा पर्यटन हबको रूपमा विकास गर्नको लागि विराटनगर विमानस्थल चाहिँ अन्तर्राष्ट्रिय क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्नु अत्यन्तै जरुरी थियो। र त्यसको लागि चाहिँ अहिले जुन त्रिपक्षीय समझदारी भएछ त्यसमा नगरपालिकाले पनि उत्सुकता देखाउनु, नगरपालिका आफ्नो सहभागिता जनाउनु, प्रदेश सरकारले अझ मुख्यमन्त्रीजीले एकदमै यसको इनिसिएटिभ लिनुभएको छ, उहाँले आफूले तुरन्तै इमिडिएट उहाँले चाहिँ निर्णय गराउनु भएको छ, र केन्द्र सरकारबाट पनि जुन अहिले युवा जुन पर्यटन मन्त्री योगेश भट्टराईजी हुनुहुन्छ उहाँले पनि एकदम आफ्नो सक्रियता देखाउनु भएको छ, र जुन तरिकाले अगाडि यो कार्यक्रम अगाडि बढ्यो एकदमै राम्रो छ, र पर्यटन क्षेत्रमा यसले चाहिँ एउटा राम्रो तब टेवा दिन्छ भन्ने हामी विश्वास पनि लिएका छौँ।
त्रिपक्षीय सम्झौतामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जग्गा अधिग्रहण गरेर आवश्यक पूर्वाधार निर्माण गर्ने उल्लेख छ। विमानस्थलको धावन मार्गलाई 3000 विस्तार गरिने सम्झौता पत्रमा भनिएको छ। विमानस्थल विस्तारका लागि आवश्यक जग्गा अधिग्रहणका लागि सङ्घीय सरकारले 50, प्रदेश सरकारले 40 र विराटनगर महानगरपालिकाले 10% लागत समझदारी गर्ने समेत समझदारी भएको सम्झौता पत्रमा उल्लेख छ। सम्झौतासँगै विराटनगर विमानस्थल अन्तर्राष्ट्रिय स्तरको बन्ने बाटोमा अगाडि बढेकोले प्रदेश एकको व्यापार व्यवसाय र उद्योग धन्दा फस्टाउनेमा विश्वास व्यक्त गर्नुहुन्छ प्रकाश मुन्दडा।
यो हामी सबैको लागि बहुत नै हर्षको र हामी उद्योगी व्यवसायको लागि विराटनगरवासीका लागि हामी सबैको लागि धेरै गौरवको कुरा हो। हामी मोरङ व्यापार छौँ, मलाई लाग्छ हाम्रो यो धेरै दिनदेखि यो एजेन्डा हाम्रो एकदम पेन्डिङै थियो। हामी सरकारलाई सङ्घीय सरकारलाई पहिला चाहिँ चाहिरहेको थियौँ, अहिले प्रदेश सरकारसँग पनि रेगुलर यस सम्बन्धमा नगरपालिकासँग यो जसरी पनि यो काम हामीले गराउनुपर्छ भन्ने कुरो हामीले बोलिरहेका थियौँ। र यो हाम्रो मेरो यो जुन आफू प्रेसिडेन्ट बनिसकेपछि मेरो 13 एजेन्डामा यो क्षेत्रीय एयरपोर्ट तुरन्तै बनाउनुपर्छ भन्ने पहल गर्नमा पनि जुन थियो, मलाई लाग्छ यो कुरोले विराटनगरमा एउटा नयाँ ऊर्जा थप्छ। विराटनगर मात्र होइन, यो प्रदेश नम्बर एकको लागि नै एउटा कोशी ढुङ्गा सामेल हुन्छ।
सम्झौताले औपचारिक रूपमै अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउने बाटो खोलेको छ, तर प्रदेश सरकार र प्राधिकरण बीचको समन्वयमा यसको व्यवस्थापन भने प्रदेश एक सरकार आएदेखि नै सुधारिएको छ। विराटनगर विमानस्थलमा आउने भिआइपीका कारण हुने भिडभाड र सुरक्षा चुनौती रोक्न कडाईका साथ पासको व्यवस्था लागू गरिएको छ। अव्यवस्थित पार्किङको समस्या समाधान भएको छ भने भिआइपीका लागि सवारी साधनको व्यवस्थापनका लागि छुट्टै पार्किङको व्यवस्था गरिएको छ। प्रदेश सरकार र नागरिक उड्डयन प्राधिकरणको समन्वय र साझेदारीमा अहिले विमानस्थलमा रहेका रिक्सा, सफारी र अटोले लिँदै आएको मनपरी भाडादरमा एकरूपता भएको छ। विमानस्थल प्रयोग गरेर हिँड्ने बिरामीहरूका लागि बस्ने स्थान र स्तनपान कक्षको समेत व्यवस्था गरिएको छ। नागरिक उड्डयन प्राधिकरण विराटनगरका प्रमुख उत्सव राज खरेल,
यो COVID-19 संक्रमणको हामी जोखिममा छौँ र चाहिँ यो जोखिमकै बिचमा पनि नेपाल सरकारले अब सबै लकडाउन गरेर मात्रै समस्याको समाधान हुने भएन र आफ्नो क्षेत्रमा सुरक्षा सतर्कता अप्नाएर चाहिँ आफ्ना चाहिँ काम कारवाहीहरू अगाडि बढाउन पर्छ भन्ने जुन मनसायले विमानस्थल के अरे यो लकडाउनलाई चाहिँ के अरे कुकुलो बनायो, त्यही बमोजिम आन्तरिक विमानस्थलहरू पनि लगभग 5-6 महिनाको चाहिँ के अरे समयावधिपछि खुले र त्यही सन्दर्भमा प्रदेश सरकारले पनि विराटनगर विमानस्थलबाट भएर जाने यात्रुहरूको चाहिँ सुरक्षा गम्भीरतालाई मनन गरेर विराटनगर महानगरपालिका र प्रदेश सरकारले संयुक्त रूपमा हामीले विराटनगर विमानस्थलमा यो यात्रुहरूको थर्मल स्क्रिनिङ गर्नको लागिमा सुरक्षाको स्वास्थ्य कर्मीहरू पनि उपलब्ध गराउनु भएको छ।
अब विराटनगर विमानस्थल अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउने प्रक्रिया चाहिँ कसरी अगाडि बढ्छ?
प्रदेश सरकार बनेको दिनबाटै हामीले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थलको रूपमा स्तर उन्नति गर्नको निम्ति हामीले प्राथमिकतामा राखेर सङ्घीय सरकार समक्ष हामीले चाहिँ क्याबिनेट निर्णय गरेरै हामीले प्रस्ताव गरेका थियौँ। पटक पटक मैले सम्मान्य प्रधानमन्त्रीसँग पनि कुराकानी गरेँ, सम्बन्धित विभागीय मन्त्रीहरूसँग पनि कुराकानी गरेँ। त्यस पश्चात केही पटक हाम्रो चाहिँ औपचारिक अनौपचारिक छलफलहरू आपसमा भयो। त्यस पश्चात सङ्घीय मोडालिटीमा चाहिँ अहिले भर्खरै एमओयू भएको छ 3 तहको बिचमा। मैले यस कारणले सङ्घीय मोडल भने कि सङ्घ प्रदेश र स्थानीय पालिकाको चाहिँ सहलगानीमा हामी विराटनगरको विमानस्थललाई स्तरोन्नति गर्दैछौँ, त्यो गर्नको निम्ति एमओयू साइन भएको छ। अब यसको प्रक्रिया कसरी अगाडि बढ्छ त भन्दा, सबभन्दा पहिला नागरिक उड्डयन प्राधिकरणले क्याबिनेटमा प्रस्ताव लैजानको निम्ति मन्त्रालयमा ठोस प्रस्ताव अगाडि बढाउँछ, मन्त्रालयले क्याबिनेटमा प्रस्ताव अगाडि बढाउँछ र क्याबिनेटले जग्गा अधिग्रहणको लागि निर्णय गर्छ र जग्गा अधिग्रहणको प्रक्रिया सुरु हुन्छ र हामी निश्चित समयभित्रमा चाहिँ जग्गा अधिग्रहण गर्ने काम सम्पन्न गरिसके पश्चात मास्टर प्लान बमोजिम विमानस्थल निर्माणको अथवा विस्तारको स्तरोन्नतिको काम सुरु हुन्छ। हामी विभिन्न मोडलमा मतलब चाहिँ विमानस्थलको चाहिँ विस्तार गर्न सक्छौँ। हामी मतलब चाहिँ बुट मोडलमा पनि मतलब हामी वैदेशिक एउटा चाहिँ लगानीकर्ताहरूलाई आह्वान गरेर पनि हामी गर्न सक्छौँ वा अन्य मतलब चाहिँ ढङ्गबाट पनि हामी चाहिँ त्यसलाई बनाउन सक्छौँ, त्यो पछिको कुरा हो। तर अहिले हाम्रो चाहिँ सबभन्दा पहिला चाहिँ जग्गा अधिग्रहणको काम त्यो सुरु हुन्छ, त्यस पश्चात हामी चाहिँ विमानस्थल स्तरोन्नतिको काम चाहिँ सुरु गर्छौँ। अहिलेको मास्टर प्लानभित्र 2500 मिटरको अथवा क्षेत्रीय विमानस्थलको रूपमा स्थापित गर्ने त्यसको चाहिँ एउटा डिजाइन त्यसको सबैहरू बनिसकेको छ। तर हामीले चाहिँ 3000 मिटरकै भविष्यमा चाहिँ अन्तर्राष्ट्रिय स्तरको विमानस्थलको रूपमा नै यसलाई चाहिँ विकास गर्ने हिसाबले अहिले हामीले चाहिँ एमओयू मतलब साइन गरेका छौँ र भविष्यमा चाहिँ विराटनगर विमानस्थल अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बन्छ र हामीले चाहिँ यो प्रदेशको मात्रै होइन देशकै एउटा हवाई मतलब सेवाको चाहिँ हबको रूपमा चाहिँ हामीले विराटनगर एयरपोर्टलाई चाहिँ डेभलप गर्ने उद्देश्य पनि राखेका छौँ। किनभने विराटनगर राजधानी विराटनगर विमानस्थल नजिक यो प्रदेशको नजिक ठुलो मतलब जनसङ्ख्या भएको चाहिँ हाम्रो छिमेकी मुलुक भारतको एकातिर चाहिँ यता एउटा चाहिँ प्रान्त छ बिहार, यतातिर मतलब पश्चिम बङ्गाल छ, नजिकै मतलब चाहिँ बङ्गलादेश छ, नजिकै भुटान छ, सिक्किम छ, यो हिसाबले पनि चाहिँ असाध्यै धेरै मतलब चाहिँ मार्केट लिन सक्ने विमानस्थलको रूपमा चाहिँ विकास चाहिँ नि भविष्यमा विराटनगर एयरपोर्टलाई चाहिँ हामी चाहिँ गर्नेछौँ।
यो सबै काम गरिसकेर अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बन्न चाहिँ कति समय लाग्छ होला, कति वर्ष लाग्छ?
डिटेल मतलब मास्टर प्लानको हिसाबले त यो चाहिँ 25 वर्षको लामो मतलब यसको चाहिँ एउटा अवधि छ। तर मलाई लाग्छ कि यो विमानस्थललाई हामी 10 वर्षभित्रमा चाहिँ हामी मतलब चाहिँ त्यो स्ट्यान्डर्डमा हामी चाहिँ स्तरोन्नति गर्छौँ। किन त्यसमा प्रदेश सरकार स्वयंले इनिसिएसन लिन्छ, हामी आफ्नो लगानीमा मतलब त्यो सम्भावना नरहने खालको चाहिँ अवस्था हुँदाखेरि हामी मतलब चाहिँ जो अहिले इच्छुक छन् सिङ्गापुरको एउटा मतलब चाहिँ लगानीकर्ताको टोलीले पनि आफ्नो चासो देखाइराखेको छ, चाइनिजहरूले चासो देखाइराखेका छन्, कोरियनहरूले चासो देखाइराखेका छन्, यसो हुँदाखेरि चाहिँ हामी चाहिँ एउटा चाहिँ छुट्टै मोडालिटीमा चाहिँ यो विराटनगरको विमानस्थल निर्माणको काम हामी दिन सक्छौँ। त्यसो हुँदाखेरि चाहिँ 10 वर्षभित्रमा मेरो आफ्नो टार्गेट चाहिँ 10 वर्षभित्रमा हामी अन्तर्राष्ट्रिय स्तरको चाहिँ विमानस्थलको रूपमा हामी चाहिँ विस्तार हामी चाहिँ गरिसक्छौँ।
प्रदेश नम्बर एक सरकारका मुख्यमन्त्रीले मन्त्रीहरूसँग कार्य सम्पादन सम्झौता भर्खरै मात्र गर्नुभएको छ। मन्त्रीहरूले सचिवसँग र सचिवहरूले शाखा र विभागीय प्रमुखहरूसँग पनि कार्य सम्पादन सम्झौता गर्नुभएको छ। भूमिराज पराजुलीको एक रिपोर्ट।
प्रदेश नम्बर एकका मुख्यमन्त्रीसँग मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गर्नुभएको छ। असोज 16 गते मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आयोजित एक कार्यक्रमका बीच मुख्यमन्त्री शेरधन राईसँग प्रदेशका मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गर्नुभएको हो। सो दिन आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो, सामाजिक विकास मन्त्री जीवन घिमिरे र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुशियतले कार्य सम्पादन सम्झौता गर्नुभएको हो। असोज 19 गते आन्तरिक मामिला तथा कानुन मन्त्री हेकमत कुमार कार्तिकी, भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्य मन्त्री अम्बिर बाबु गुरुङसँग मुख्यमन्त्री राईले कार्य सम्पादन सम्झौता गर्नुभएको हो। मुख्यमन्त्री राईले कार्य सम्पादन सम्झौताबाट व्यवस्थित ढङ्गले काम गर्न सजिलो हुने बताउनुभयो। मुख्यमन्त्रीले सम्झौता बमोजिम काम अगाडि बढ्ने विश्वास व्यक्त पनि गर्नुभयो। जेठ मसान्तभित्र कार्यक्रम कार्यान्वयन एवं बजेट खर्च गरिसक्ने गरी काम गर्न मन्त्रीहरूलाई मुख्यमन्त्री राईले निर्देशन पनि दिनुभएको छ। आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले सम्झौता अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रदेश सरकारको कामलाई पारदर्शी र नतिजामूलक बनाउन कार्य सम्पादन सम्झौताको सुरुवात भएको हो। यस्तै प्रदेश सुशासन ऐन र नियमावलीको व्यवस्थालाई आत्मसात गर्दै सम्झौता कार्यक्रमको थालनी भएको हो। त्यस लगत्तै आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव उत्तम कुमार खत्रीले इन्द्रबहादुर आङ्बोसँग कार्य सम्पादन सम्झौता गर्नुभएको छ। सचिव खत्रीले आङ्बोसँग कार्य सम्पादन सम्झौता गर्नुभएको हो। सम्झौता अनुसार प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटमा भएका व्यवस्थालाई सहज ढङ्गबाट सम्पन्न गर्न सहयोग पुग्ने विश्वास लिएको छ।
अब यो सम्झौता अनुरूपको कार्यान्वयन चाहिँ कसरी अगाडि बढ्छ होला, कसरी चाहिँ समयमै काम सम्पन्न हुन्छ होला?
हामीले यस वर्षबाट यो नयाँ अभ्यास र प्रयोगको हामीले सुरुवात गरेका छौँ। कार्य सम्पादन करार सम्झौता गरेर काम गर्ने एउटा चाहिँ आफैले आफैलाई बाँधेर आफैले आफैले गरेको चाहिँ नि बाचा अनुसार प्रतिबद्धता अनुसार समय तालिका अनुसार कार्य सम्पादन गर्ने सम्झौता चाहिँ यस पटकबाट हामीले चाहिँ सुरु गरेका छौँ। सबै मन्त्रीहरूले मुख्यमन्त्रीसँग कार्य सम्पादन सम्झौता गर्नुभएको छ, त्यसै गरी चाहिँ मन्त्रीहरूसँग राज्य मन्त्रीहरूले गर्नुभएको छ, अनि सचिवहरूले मन्त्रीसँग चाहिँ गर्ने काम गर्नुभएको छ, र क्रमशः महाशाखा प्रमुखहरूले सचिवसँग गर्नुहुन्छ र महाशाखा प्रमुखले तलको शाखाहरूसँग गर्नुहुन्छ। सबैतिर लागू हुने गरिकन प्रदेश सुशासन ऐन र नियमावली मुताबिक चाहिँ यस पटकबाट हामीले यो सुरुवात गऱ्यौँ। अब यस वर्षको नीति र कार्यक्रम कार्यान्वयनको हामीले कार्ययोजना र कार्य सम्पादन चाहिँ गर्दै गर्दाखेरि स्वाभाविक रूपमा चाहिँ COVID-19 को चाहिँ प्रकोप छ, महामारी छ। यो महामारीको बेला कसरी मतलब चाहिँ कामहरू होलान् कार्यान्वयनहरू होलान् भन्ने जिज्ञासा स्वाभाविक रूपमा उठ्छ नै। तर हाम्रो विश्वास के छ भने हाम्रो अनुभवले अलिकति हामीलाई के बताएको छ भन्दा अघिल्लो आर्थिक वर्षको बजेट र कार्यक्रम हामीले चाहिँ कार्यान्वयन गर्दै गर्दाखेरि चैत्रबाट चाहिँ मुलुक ठप्प मतलब चाहिँ बन्ने अवस्थामा गयो अथवा लकडाउन चाहिँ जारी भयो। अब त्यसको बिचमा पनि आवश्यक सावधानीहरू अपनाएर काम गर्दाखेरि केही रिजल्टहरू हामीले निकाल्यौँ। अब यो रिजल्ट निकालेको अनुभवलाई हेर्दाखेरि चाहिँ हामी यो कोभिडको महामारीको बिचमा पनि आवश्यक सावधानीहरू अपनाएर सजगताहरू अपनाएर चाहिँ प्रोटोकलहरू चाहिँ सबै मेन्टेन गरेर हामी चाहिँ हाम्रो बजेट र कार्यक्रमलाई चाहिँ कार्यान्वयन गर्न सक्छौँ भन्ने एउटा आत्मविश्वास हामीसँग छ। हेरौँ अब यो कोभिडको सङ्क्रमणले कस्तो रूप लिँदै जान्छ, त्यसले लिने रूपबाट पनि हाम्रो मतलब चाहिँ यो कार्य सम्पादन सम्झौता अथवा हाम्रो जुन कार्ययोजना छ त्यसलाई त्यसले प्रभाव कुन प्रकारले चाहिँ पार्छ, त्यसकै बिचबाट हामी सकेसम्म सबै प्रकारको सजगता र सावधानीहरू अपनाएर जेठ मसान्तभित्रमा चाहिँ हामीले हाम्रो बजेट खर्च गरिसक्ने कुराको हामीले समय हामीले चाहिँ तोकेका छौँ, र हाम्रो छुट्टै मतलब चाहिँ क्यालेन्डर हाम्रो प्रदेशको चाहिँ हामीले कार्ययोजना कारण क्यालेन्डर हामीले चाहिँ बनाउन सुरु गरेका छौँ अघिल्लो वर्षबाटै। त्यसो हुँदाखेरि चाहिँ जुन कार्य सम्पादन भएको छ, सम्झौता भएको छ, त्यो सम्झौता मुताबिक पूर्ण रूपमा जवाबदेही भएर मन्त्रीहरूले आफ्नो आफ्नो विभागीय चाहिँ मन्त्रालय अन्तर्गतको कामहरू चाहिँ उहाँले गर्नुहुनेछ। र कोभिडको बिचमा यही हो, किन फेरि पनि हामी चाहिँ हेलचेक्राई गरेर सावधानी नअपनाइकन हामी कुनै पनि कामहरू चाहिँ हामी गर्दैनौँ, गर्न मिल्दैन। सावधानी अपनाउने र सावधानीको बिचबाट नै हामीले चाहिँ हाम्रो बजेट र कार्यक्रमको कारण हामीले गर्नुपर्ने हुन्छ।
साउन भदौ असोज 3 महिना त बिति नै सक्यो, यो 3 महिनाको अवधिमा भएको प्रगतिले जेठ मसान्तसम्ममा कार्यान्वयन गरिसक्ने अवस्था झल्काउँछ त?
एकातिर कार्यविधि नियमावली आदि चाहिँ निर्देशिकाहरू बनाउने काम कम्प्लिट भइसकेको छ, त्यसो हुँदाखेरि अब कन्टिन्यू हाम्रो चाहिँ बजेटलाई कार्यान्वयन गर्नको निम्ति कुनै समस्या भएन। तर फेरि पनि कोभिडको प्रकोप छ, दसैँ तिहार लगायतको चाडपर्वहरूले पनि छोपेको अवस्था छ, त्यसो हुँदाखेरि यो बिचमा धेरै कामहरू नहुन सक्छ। तर यो चाहिँ दसैँ तिहार पछाडि चाहिँ कामले चाहिँ नै गति लिन्छ, त्यो चाहिँ त्यो हिसाबले चाहिँ नै रफ्तारमा कामहरू चाहिँ अगाडि बढ्छ।
कार्यक्रम जनतासँग मुख्यमन्त्रीमा अब भने 13 थुमबाट रेवत 12 घरे प्रश्न गर्न चाहनुहुन्छ।
मुख्यमन्त्रीज्यू नमस्कार, म 13 थुमबाट रेवत 12 घरी। मुख्यमन्त्रीज्यू, यसपटकको चाडपर्व लक्षित सुरक्षा योजना के छ जसले गर्दा नागरिकहरूले ढुक्कसँग दसैँ मनाउन सकुन्?
यो प्रश्नको जवाफको लागि हामीसँग प्रदेश नम्बर 1 का प्रहरी प्रमुख डिआइजी ईश्वर बाबु कार्की टेलिफोन सम्पर्कमा हुनुहुन्छ। यहाँलाई कार्यक्रम जनतासँग मुख्यमन्त्रीमा हार्दिक स्वागत गर्न चाहन्छु।
नमस्कार, धन्यवाद।
यो चाडपर्व लक्षित प्रदेश नम्बर 1 को सुरक्षा योजना चाहिँ कस्तो छ जसले गर्दा चाहिँ प्रदेश नम्बर 1 का बासिन्दाले चाहिँ सुरक्षित रूपमा ढुक्कसँगले चाडपर्व मनाउन सकुन्?
सङ्क्रमण पूर्ण नियन्त्रणमा नआइसकेको हुँदा सङ्क्रमण बढ्न सक्ने जोखिमलाई दृष्टिगत गर्दै स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्ण पालना गर्दै यो हाम्रो चाडपर्वको नाममा हुन सक्ने कुनै पनि प्रकारका अवाञ्छित क्रियाकलापहरूको रोकथाम तथा नियन्त्रण गरी नागरिकहरूले समेत स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्दै सुरक्षित र उल्लासका साथ चाडपर्व मनाउने विश्वसनीय वातावरण निर्माण गर्ने क्रममा हामी सबै लागि परेका छौँ। यसका लागि हामीले महिना दिन अगाडि नै प्रदेश प्रहरी कार्यालयको तर्फबाट चाडपर्व सुरक्षा योजना 2077 तयार गरेर हामीले जिल्ला स्तरसम्म पठाएका छौँ र क्रमशः त्यो जिल्लाबाट इलाका प्रहरी कार्यालयसम्म स्तरसम्म त्यसलाई लागू गरिएको छ। जसअनुसार हामीले 6725 सङ्ख्याकै हिसाबमा कुरा गर्दा मसँग अहिले यहाँ डाटा छ 6725 चाहिँ जना प्रहरी कर्मचारीहरू हामीले यही चाडपर्व लक्षित सुरक्षा योजनामै डाइभर्ट गरेका छौँ र हाम्रो मुख्य चाडपर्व यो दसैँ तिहार लगायतका हाम्रो धार्मिक सांस्कृतिक यो उत्सवको बेलामा हुन सक्ने केही विशेष प्रकृतिका घटनाहरू दुर्घटनाहरू हुन सक्ने अवस्थाहरू रहन्छन् र विगतको अभ्यासहरूलाई हेर्दाखेरि र त्यसमा हामीले नियन्त्रण ल्याउनको लागि जस्तै यहाँहरूलाई म भनौँ जस्तो मठ मन्दिर लगायत धार्मिक सांस्कृतिक स्थलहरूको सुरक्षाका कुराहरू आउँछन्, सडक सुशासनका कुराहरू आउँछन्, सार्वजनिक यातायातको सहज आगमन, दुर्घटना न्यूनीकरण, मादक पदार्थ सेवनको अत्याधिक प्रयोग हुने यो समय हामीले देखेका छौँ। त्यस कारणले गर्दा हुन सक्ने लुटपाटका कुराहरू, जुवातासका कुराहरू, लङ्गुर बुर्जा, कौडा खेल्ने विकृतिहरूको नियन्त्रण गर्ने कुराहरू हाम्रो प्राथमिकतामा छन्। त्यसै गरी ब्याङ्क तथा वित्तीय संस्थाहरूको सुरक्षा व्यवस्था, भ्याकेन्ट रहेका खाली रहेका घर, चाडपर्व मनाउनलाई घर छोडेर हिँडेका मान्छेहरूको खाली घरहरूको हामीले निगरानीकादेखि लिएर खाद्यान्न लगायत अत्यावश्यक वस्तुहरूको कृत्रिम अभाव हुन नदिनको लागि सहज आपूर्तिको व्यवस्थामा हामी समन्वय गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने योजना लगायतका हाम्रा विविध खालका योजनाहरूलाई समेटेर हामीले चाडपर्व लक्षित सुरक्षा योजना नै हामी लागू गरेका छौँ।
हजुर, अब विराटनगरको सीमा क्षेत्र भारत नजिकै नै पर्छ, त्यसो भइसकेपछि अहिले अब सीमा क्षेत्रहरूबाट ओहोर दोहोर गर्ने क्रम पनि बढेको छ भनेर समाचारहरू आइरहेका छन्, त्यसलाई नियन्त्रण चाहिँ कसरी गरिनेछ?
त्यो ओहोर दोहोर भनेको वैधानिक तवरले स्वीकृति प्राप्त गृह मन्त्रालय अथवा गृह मन्त्रालय मार्फत जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति प्राप्त विदेशी नागरिकहरूको हकमा मात्रै हामीले प्रवेश दिने गरेका छौँ। अन्यथा नेपाली नागरिक बाहेक अन्य गैर नागरिकहरूलाई हामीले गैर नेपाली नागरिकलाई चाहिँ प्रवेश पूर्णतया निषेध छ। यहाँहरूलाई थाहै छ हाम्रो सीमा क्षेत्रको अवस्था कस्तो छ, यसलाई हामीले खुला ओपन बोर्डरभन्दा पनि पोरस बोर्डरको रूपमा हामीले लिनुपर्ने हुन्छ, जसलाई हामीले आफ्नो सक्दो बलबुता र हाम्रो जनशक्तिले भ्याएसम्म हामीले यसलाई नियन्त्रण गरेका छौँ, चाहे त्यो मानव ओभरदोरको कुरामा होस् चाहे त्यो तस्करी नियन्त्रणको कुरामा होस्।
उहाँ हुनुहुन्थ्यो प्रदेश नम्बर एकका प्रहरी प्रमुख डिआइजी ईश्वर बाबु कार्की। अब भने कार्यक्रम जनतासँग मुख्यमन्त्रीमा प्रश्न गर्नको लागि विराटनगरबाट विमल शाह हुनुहुन्छ।
तपाईँ समक्ष मेरो प्रश्न के रहेको छ भन्दा, चाडपर्वको बेलामा हुन सक्ने चोरी निकासी र पैठारी रोक्न तथा सीमा नाकामा सर्वसाधारणको आनागमनलाई निषेध गर्न प्रदेश सरकारले के रणनीति तयार पारेको छ, के छ तपाईँको चाडपर्वको लक्षित सुरक्षा योजना?
विराटनगरका विमल शाहको प्रश्नको जवाफ दिनको लागि अहिले हामीसँग सशस्त्र प्रहरी बल बराह वाहिनीका वाहिनीपति डिआइजी बंशीराज दाहाल टेलिफोन सम्पर्कमा हुनुहुन्छ। बंशीराज दाहालज्यू, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु।
धन्यवाद। विशेष गरेर हामी अहिले कोरोनाको महामारीका बिचमा पनि छौँ र नेपालीहरू मात्रका विभिन्न चाड पर्वहरूको सङ्घारमा पनि छौँ। अब यी दुइटै कुरालाई मध्यनजर राखेर अहिले सीमा व्यवस्थापन, सीमा इलाकामा चाहिँ सशस्त्र प्रहरी बलको तैनाथीलाई बढाइएको छ। नेपाल सरकारले नेपाल भारतको अन्तर्राष्ट्रिय सिमानाबाट अवैधानिक रूपमा चाहिँ मानिसहरूको आवाज जावत नहोस् भन्नका लागि निश्चित नाकाहरू तोकेर त्यो नाकाहरूबाट मात्रै सुरक्षाका मापदण्ड प्रोटोकलहरूलाई पालना गरेर आवत जावतको व्यवस्था मिलाएको छ र त्यसमा सशस्त्र प्रहरीले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्दै आइरहेको छ। यो विशेष गरेर नेपाल भारतबाट नेपालमा आउनुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई तोकिएको नेपाल सरकारले तोकेका नाकाहरू मात्र प्रयोग गरेर आउन पाउने व्यवस्था छ र उहाँहरूलाई चाहिँ त्यो नाकाहरू भएर आउनको लागि अनुरोध गर्दछु।
तर खुल्ला सिमाना भएका कारणले गर्दा अन्य ठाउँहरूबाट, अन्य नाकाहरूबाट पनि नेपाल प्रवेश गर्ने क्रम सुरु भइसकेको भन्ने सूचनाहरू आएका छन् नि?
होइन, अरू नाकाहरूबाट प्रवेश गर्ने छिटफुट रूपमा प्रवेश गर्न खोज्ने घटनाहरू भएका छन्। त्यस्ता चाहिँ छिटफुट रूपमा आउने तोकिएको नाकाभन्दा अरू नाकाबाट आउने मान्छेहरूलाई चाहिँ हामीले, नागरिकहरूलाई हामीले उहाँहरूलाई चाहिँ पक्राउ गरेर हाम्रो प्रोटोकल अनुसार चाहिँ फेरि उहाँहरूलाई क्वारेन्टाइन लगायतका चाहिँ अन्य कुराहरूमा चाहिँ गरेका छौँ र विशेष गरेर नेपाल र भारतको चाहिँ सीमावर्ती इलाकामा भारतीय सुरक्षाकर्मीहरूलाई पनि यी नाकाहरू प्रयोग नगर्नका लागि भनेर हामीले उहाँहरूसँग पनि अनुरोध गरेका छौँ र त्यस्तो नाकाभन्दा बाहेक तोकिएका नाकाभन्दा बाहेकका नाकाहरूबाट प्रवेश गर्नुहुने मान्छेहरूलाई चाहिँ हामीले पक्राउ गरेर उहाँहरूलाई चाहिँ आवश्यक कारवाही र चाहिँ यो सुरक्षा मापदण्डका प्रोटोकलहरूमा लाई फलो गर्ने खालको व्यवस्था मिलाइएको छ।
हजुर, समयको लागि बाहिनीपति डिआइजी वंशीराज दालज्यू यहाँलाई धेरै धेरै धन्यवाद।
हस्, धन्यवाद। हजुरको कार्यक्रम मार्फत चाहिँ हामीले यो चाडबाड लक्षित सुरक्षा व्यवस्था सम्बन्धमा प्रश्न पार्नु पनि पाइयो र यसका अलावा अहिले मुख्य जुन तोकिएका नाकाहरूमा चाहिँ भारतबाट नेपाल प्रवेश गर्ने नागरिकहरूलाई सहज होस् भन्नका लागि चाहिँ हेल्प डेस्कहरू खडा गरिएको छ र कोही पनि त्यो बाहिरबाट आउने नेपाली नागरिकहरूले कुनै असुविधा भयो, कुनै समस्या पऱ्यो अथवा चाहिँ नेपालमा मात्र नभएर भारतीय भूमिमा पनि कुनै असुविधा भयो भन्ने कुरा भयो भने पनि त्यो हेल्प डेस्कमा आएर जानकारी गराइदिन सक्नुहुन्छ र त्यस्ता किसिमका जानकारी भयो भने हामी काउन्टर पार्ट्स भारतीय सुरक्षाकर्मीहरूसँग पनि समन्वय गरेर अरू चाहिँ नागरिकहरूलाई त्यस्तो दुःख नपरोस् भन्ने व्यवस्था पनि मिलाउँछौँ। यो पनि यहाँ मार्फत चाहिँ म जानकारी गराउन चाहन्छु।
धन्यवाद। धन्यवाद। जनतासँग मुख्यमन्त्रीमा खोटाङबाट ध्रुव विक्रम राई प्रश्न गर्न चाहनुहुन्छ।
नमस्कार मुख्यमन्त्रीज्यू, म खोटाङबाट ध्रुव विक्रम राई। चाडपर्व मनाउने क्रममा विभिन्न सहरहरूबाट विभिन्न देश विदेशबाट आफ्नो गाउँ टोल जिल्ला आउने क्रम जारी छ मानिसहरू। त्यो भएकोले अहिले चाहिँ त्यति सावधानी अपनाइरहेको अवस्था छैन। मानिसहरूलाई एउटा जुन मास्क लगाउने कुराहरू भए अथवा सोसियल डिस्टेन्सको कुराहरू भए यस विषयमा चाहिँ अत्यन्तै कम चासो अलिक कम मानिसहरूले चाहिँ सावधानी अपनाइरहेको अवस्था छ। त्यो भएकोले यो प्रवृत्तिले गर्दा अहिले कोरोना भाइरसकोमा चाहिँ यसले महामारी रूप लिने स्थितिमा पुगेको अवस्था छ। त्यो भएकोले यही कोरोना भाइरसबाट जुन सङ्क्रमित जो हजारौँको सङ्ख्याले बढिरहेको अवस्था छ यसलाई न्यूनीकरण गर्नका लागि प्रदेश सरकारले के कस्ता सुरक्षा नीति बनाइरहेको छ म यसबारेमा मुख्यमन्त्री समक्ष जिज्ञासा राखेँ। धन्यवाद।
यसभन्दा अगाडि सुरक्षा निकायका प्रमुखहरूले सुरक्षा प्रबन्धको बारेमा केही कुराहरू उहाँले राखि नै सक्नु भएको छ। अहिले जुन जिज्ञासा छ यो जिज्ञासा खास गरेर चाहिँ कोभिड 19 को महामारीको बेला धेरै मानिसहरूको चाहिँ आवत जावत हुन सक्ने र त्यसले चाहिँ ठुलो चाहिँ महामारीको रूप लिन सक्ने एउटा आशंकाको कुरा पनि गर्नुभयो। हामीले केही दिन अगाडि सुरक्षा प्रदेश स्तरको चाहिँ हामीले एउटा बैठक हामीले गरेका थियौँ। त्यो भर्चुअल्ली चाहिँ त्यो बैठक सम्पन्न भएको थियो सुरक्षा गोष्ठी। त्यहाँ नेपाल सरकारका गृहमन्त्रीज्यू पनि सहभागी हुनुहुन्थ्यो। हाम्रो प्रदेशका 14 जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरक्षा निकायका प्रमुखहरू सबैको चाहिँ उपस्थित थियो र त्यो बैठकमा हामीले चाहिँ एकदमै गम्भीरतापूर्वक यो दसैँ तिहार लगायतका चाडपर्वहरू को सन्दर्भमा अपनाउनु पर्ने यो कोभिड 19 जोडेर अपनाउनु पर्ने सुरक्षा र मतलब चाहिँ अन्य स्वास्थ्यसँग सम्बन्धित चाहिँ सावधानीहरूका बारेमा पर्याप्त हामीले चाहिँ छलफल गरेका छौँ। सीमा नाका क्षेत्रबाट आउन सक्ने चाहिँ मानिसहरूको सन्दर्भमा पनि त्यसपछि उपभोक्ताहरू ठगिन सक्ने कुराहरूदेखि लिएर चाहिँ शान्ति सुव्यवस्था कायम गरेर ढुक्कले जहाँ मतलब चाहिँ जो छ त्यहीँ बसेर चाड मनाउने खालको चाहिँ अवस्था सिर्जना गर्ने भन्ने कुरामा हामीले मूलत छलफल केन्द्रित गरेका थियौँ र यो जहाँसम्म चाहिँ जिज्ञासाको कुरा छ अब यसमा चाहिँ प्रदेश सरकारले हिजो मात्रै क्याबिनेट बैठकबाट चाहिँ एउटा मतलब दसैँ तिहार लगायतका चाडपर्वहरूको सन्दर्भमा चाहिँ एउटा मतलब चाहिँ आह्वान प्रदेशवासीहरूलाई चाहिँ गरेको छ। त्यो भनेको चाहिँ यसपटक सकेसम्म चाडपर्वहरू मनाउँदाखेरि हामीले आवत जावत नगरिकन किनभने महामारी डरलाग्दो गरिकन मतलब चाहिँ यो सङ्क्रमण बढिरहेको चाहिँ अवस्था छ। त्यसो हुँदाखेरि विगतमा जस्तो आवत जावत गरेर भिडभाड गरेर रमाइलो चाहिँ मनोरञ्जन गरेर ठुलो चाहिँ उल्लासका साथमा ठुल्ठुला चाहिँ पूजा आजाहरूका साथमा चाहिँ नै हामीले दसैँ लगायतका चाहिँ नै चाडपर्वहरू मनाउन सक्ने स्थिति छैन। त्यसैले सबभन्दा राम्रो कुरा भनेको चाहिँ हामी जहाँ छौँ विदेशमा रहने हाम्रा दाजुभाइ आफन्तजनहरू विदेशमै बसेर, काठमाडौँमा रहनुभएका आफ्ना आफन्तजनहरू काठमाडौँमै बसेर, अथवा चाहिँ नै देशभित्रको जुनसुकै ठाउँमा बसे पनि त्यही नै बसेर यसचोटि दसैँ मनाउने कथङ कदाचित मतलब केही मतलब पुग्नै पर्ने रहेछ भने पनि सबै स्वास्थ्य सुरक्षासँग सम्बन्धित चाहिँ नै मापदण्डहरू पुरा गरेर स्वास्थ्य परीक्षण गरेर, ताकि उसको कारणले गर्दाखेरि परिवारमा र छिमेकीमा चाहिँ नै त्यो सङ्क्रमण नजाओस् भन्नका निम्ति चाहिँ सबै त्यो चाहिँ मापदण्डहरू पुरा गरेर मात्रै चाहिँ जाने गरिकन हामीले चाहिँ नै आह्वान चाहिँ गरेका छौँ। त्यसो हुँदाखेरि यो हामी स्थानीय तहसम्म सबै सुरक्षा निकायहरूमा पनि हामी यो सबै हामी लिखित रूपमा हामी तलब पठाउँछौँ। त्यसो हुँदाखेरि चाहिँ यो सङ्क्रमण नफैलियोस्, यसलाई रोकथाम गर्ने कुरा नियन्त्रण गर्ने कुरामा नै हामीले सबैले चाहिँ योगदान गरौँ। त्यसो हुँदाखेरि चाहिँ यसपटकको चाडपर्व आदि इत्यादि चाहिँ मनाउँदाखेरि चाहिँ हामीले चाहिँ सावधानी अपनाएरै मनाउँ, जहाँ छौँ त्यही बसेर मनाउँ, आशीर्वाद लिने दिने शुभकामना आदान प्रदान गर्ने काम विभिन्न माध्यमबाट हामी लिन सक्छौँ, यसपटक त्यस प्रकारले लिउँ भन्ने कुराको चाहिँ हामीले आह्वान चाहिँ गरेका छौँ।
कार्यक्रम जनतासँग मुख्यमन्त्रीमा अब भने झापाको दमकबाट सज्जु बुढाथोकी प्रश्न गर्न चाहनुहुन्छ।
नमस्कार मुख्यमन्त्रीज्यू, म सज्जु बुढाथोकी दमकबाट। आजभोलि चाडबाड नजिकिँदै गर्दा हरेक पसलमा सामानहरूमा छुट भनिएको छ, तर छुटको नाममा लुट बढिरहेको छ। छुट भयो भनेर किन्न गए त्यहाँ लुट बढिरहेको छ। हरेक खाद्य सामग्रीमा मिसावट छ, कालाबजारी बढेको छ। यसको नियन्त्रणका लागि प्रदेश सरकारबाट कसरी यसलाई नियन्त्रण गर्ने योजना बनाउनु भएको छ?
यो प्रश्नको जवाफको लागि वाणिज्य कार्यालय विराटनगरका निमित्त प्रमुख सन्तोष पोखरेल अहिले हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। पोखरेलज्यू,
हजुर।
यो चाडपर्वको बेलामा विशेष गरी बजारमा हुने कालाबजारी, मिसावट र छुटका नाममा जुन लुट हुने गर्छ, यसलाई नियन्त्रण गर्नको लागि चाहिँ कस्तो योजना छ, के गर्दै हुनुहुन्छ भनेर दमकबाट यहाँलाई प्रश्न छ।
धन्यवाद प्रश्नको लागि। अब यो हाम्रो वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको जुन 14 जिल्ला कार्यक्षेत्रहरू रहेको छ, यो 1 प्रदेश अन्तर्गत, अब हाम्रो कार्यालयको नियमित काम, नियमित कर्तव्य भनेको एउटा सेवाग्राहीको कार्यालयमा कामको साथसाथै बजार अनुगमन पनि हो। बजार अनुगमन हाम्रो वर्षभरि चलिरहने नियमित प्रक्रिया पनि हो, र कुनै वस्तु विशेष र कुनै समय विशेषमा विशेष सघन प्रकारको अनुगमन पनि हुने गर्दछ। अब चाडपर्व र विपदकालका अवस्थाहरू भनेका चाहिँ हाम्रा विशेष समयको रूपमा हामीले लिने गरेका हुन्छौँ। अब चाडपर्वमा विशेष गरी अब अलिक बढी सङ्ग्रह गर्ने, राम्रो लाउनै पर्ने, मिठो खानै पर्ने, केही बढी खर्च गर्न पनि नअन्कनाउने जुन यो आम उपभोक्ताको बानी र प्रवृत्ति हुन्छ, यस्तो प्रकारको बानीहरूलाई चाहिँ कतिपय गलत मनसाय भएका व्यापारीहरूले दुरुपयोग पनि गर्ने जोखिम उत्तिकै रहन्छ। तर अब यो दुरुपयोगको जोखिमलाई न्यूनीकरण गर्नको लागि हाम्रो कार्यालय सदा सजग छ। हामीले अहिले दैनिक रूपमा बजार अनुगमन गरिरहेका छौँ। हामीले बजार अनुगमन गर्दाखेरि हामी मात्रै छैनौँ, हामीसँग प्रशासन, प्रहरी, उपभोक्ता कर्मी, पत्रकार साथीहरू सबैको हाम्रो चाहिँ यो सामूहिक अभियान रहेको हुन्छ।
हजुर, अहिलेसम्म कुन कुन ठाउँमा बजार अनुगमन भएको छ?
अहिले हामीले विशेष गरी यो आर्थिक वर्षको विशेष गरी भदौदेखि यता 2 महिनाभन्दा अलिकति कम समयमा चाहिँ हामीले मोरङ जिल्ला, झापा जिल्ला र धनकुटा जिल्लाका 50 पसल, फर्म तथा उद्योगहरूमा अनुगमन गरिसकेका छौँ। त्योमध्ये हामीले 10 पसल, उद्योग र फर्महरूलाई चाहिँ अनुचित व्यापारिक क्रियाकलापहरू गरेका विभिन्न प्रकारका कसुरहरूमा उपर चाहिँ उपभोक्ता संरक्षण ऐन 2075 कारवाही अथवा जरिवाना पनि हामीले गरिसकेका छौँ।
हजुर, समयको लागि यहाँलाई धेरै धेरै धन्यवाद। कार्यक्रम जनतासँग मुख्यमन्त्रीमा अब भने बिरतामोठबाट गोपाल अधिकारी प्रश्न गर्न चाहनुहुन्छ।
मुख्यमन्त्रीज्यू नमस्कार, म गोपाल अधिकारी, अर्जुन धारा 5। यो COVID-19 सन्दर्भमा सरकारले निजी अस्पतालहरूलाई पनि यो PCR टेस्ट गर्ने अधिकार दिएको छ, तर सामान्य अवस्थाका बिमारीहरूले PCR टेस्ट गर्दा जनताहरूलाई धेरै ठुलो आर्थिक भार पर्ने भएकोले यस विषयमा प्रदेश सरकारको के धारणा छ र के कसरी यसलाई सहज गर्न सकिन्छ यो बताइदिनु पर्यो।
हामीले प्रदेशमा अहिले 8 स्थानबाट चाहिँ पिसिआर परीक्षण गर्ने काम गरिरहेका छौँ। निजी अस्पतालहरू पनि ले पनि सुरु चाहिँ गरेका छन्। नेपाल सरकारले नै भर्खरै चाहिँ निर्णय गरेर सबै ठाउँबाट चाहिँ निश्चित शुल्क लिएर चाहिँ परीक्षण गर्न सक्ने व्यवस्था चाहिँ गरेको छ र प्रदेश सरकारले पनि अहिले त्यही हिसाबले नै आफ्नो मतलब चाहिँ 5 अहिले बिपीबाट, कोसीबाट, मेचीबाट, त्यसकै प्रदेश मतलब चाहिँ ल्याबबाट, त्यसपछि चाहिँ कन्काईबाट चाहिँ अहिले परीक्षण चाहिँ भइराखेको छ। केही रिएजेन्टहरूको मतलब समस्याको कारणले अलिकति परीक्षण के रोकिएको चाहिँ अवस्था पनि छ, तर सकेसम्म अहिलेसम्म हामीले चाहिँ निःशुल्क रूपमा हामीले परीक्षण चाहिँ गर्दै आयौँ।
घर घरमा सङ्क्रमण देखिएको छ, तर यो रिएजेन्टको अभावले गर्दाखेरि स्थानीय तहहरूले अहिले स्वाब सङ्कलन गर्न पनि सकिराखेका छैनन्। जस्तो बिपी प्रतिष्ठानमा प्रदेश ल्याबमै पनि स्थानीय तहबाट गएका स्वाबहरू नलिने अवस्था सिर्जना भएको छ। यो समस्याको अन्त्य कहिले हुन्छ?
यो समस्या समाधानको निम्ति हामीले पहलहरू हामीले गरिराखेका छौँ। नेपाल सरकार स्वास्थ्य मन्त्रालयसँग कुराकानी भइराखेको छ र हामीले अलग्गै मतलब चाहिँ ती मतलब चाहिँ सामग्रीहरू लिन सकिन्छ कि भनेर हामीले चाहिँ बुझ्ने कामहरू पनि हामीले चाहिँ गरिराखेका छौँ र हाम्रो मतलब डोनर चाहिँहरू जसले हामीलाई जस्तो तिब्बत सरकारले हामीलाई सहयोग गर्यो, स्विस सरकारले हामीलाई धेरै स्वास्थ्य सामग्रीहरू हामीलाई सहयोग गर्यो, उहाँहरूसँग पनि पुनः हामीले चाहिँ सहयोगको चाहिँ आग्रह हामीले चाहिँ गरेका छौँ।
अस्पतालमा उपचार गर्न लैजाँदाखेरि त्यहाँ अक्सिजनको अभाव देखिन्छ। जस्तै प्रदेश नम्बर 1 एउटा आशा र भरोसाको केन्द्र जस्तै मानिने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकै कोभिड अस्पतालमा पनि 9 मात्रै चाहिँ अक्सिजन राखिएको भन्ने चाहिँ कुरा आएको छ र त्यहाँ स्थायी प्रकारको प्लान्ट पनि नभएको भन्ने गुनासो छ। अब अक्सिजन नै लिन नपाएर चाहिँ समस्यामा परेका धेरै बिरामीहरूको गुनासो आइरहेको छ। त्यत्रो ठुलो अस्पतालमा किन त्यस्तो भइरहेको छ?
मैले सामाजिक विकास मन्त्रीलाई बिपी स्वास्थ्य विज्ञान जो प्रतिष्ठान छ त्यहाँको मतलब चाहिँ कोभिडको उपचारसँग सम्बन्धित त्यहाँ मतलब चाहिँ भेन्टिलेटरको अवस्था के छ, अक्सिजन प्लान्टको अवस्था के छ देखि लिएर सबै कुराहरूको चाहिँ स्टडी गर्नको निम्ति अनुगमन गर्नको निम्ति मैले उहाँलाई चाहिँ पठाएको थिएँ। त्यहाँ उहाँले छलफल गर्नुभएको छ र मैले चाहिँ फोनबाट पनि मैले त्यहाँ पदाधिकारीहरूसँग मैले कुराकानीहरू चाहिँ गरिराखेको छु कि वास्तवमा चाहिँ वेल इक्विप का साथमा चाहिँ ट्रिटमेन्ट मतलब दिनुपर्ने एउटा संस्था भएर पनि जुन प्रकारको चाहिँ समस्याहरू बाहिर देखा परे त्यो बिपीलाई सताउने कुरा होइन। त्यो हामीले नेपाल सरकारको पनि ध्यान आकर्षण गराइराखेका छौँ। त्यो अवस्था किन मतलब बिपीमा उत्पन्न भयो हामीले अनुगमन गरेर रिपोर्ट गर्ने कामहरू पनि गरिरहेछौँ। यसरी मतलब बिपीको चाहिँ सन्दर्भमा यो स्थिति छ, हामीले अनुगमन गर्ने आवश्यक चाहिँ ध्यान आकर्षण गराएर त्यहाँको व्यवस्थापन राम्ररी गर्न हामीले चाहिँ भनेका छौँ।
यो चाडबाड पछि यो कोरोनाको महामारी झनै बढ्ने अवस्था देखिन्छ होइन? अब त्यसलाई सहजीकरण गर्नको लागि सर्वसाधारणले यो चाडबाडका बेला कस्तो किसिमको चाहिँ तरिकाले अगाडि बढ्दा चाहिँ त्यो महामारीको अवस्था झनै बढ्ने अवस्था सिर्जना हुँदैन थियो होला?
आवत जावत चाहिँ अब गर्दै नगर्ने यसपटक कुनै पनि खालको चाहिँ ठुल्ठुलो चाहिँ पूजा पाठहरू धार्मिक मतलब चाहिँ कार्यहरू हामी चाडपर्व गर्ने गर्छौँ ती कुराहरू पनि यसपटक चाहिँ गर्नुहुन्न। किनभने यो जोखिम यो सङ्क्रमण सानो हेलचेक राईले तपाईँको चाहिँ सल्किन सक्छ, गाउँमा पुग्न सक्छ, कुना काप्चामा पुग्न सक्छ, भयावह स्थिति हुनसक्छ, त्यसो हुँदा भोलि चाहिँ हामीले थेक्न नसकिने नियन्त्रण गर्न नसकिने अवस्थामा पुग्न सक्छ। यो जानाजान हामीले त्यस्तो खालको हेलचेक राई हामीले गर्न हुँदैन। त्यसैले मैले प्रदेशवासीहरूलाई के आह्वान गर्न चाहन्छु भन्दा हामी जहाँ छौँ त्यही बसेर दसैँ मनाउँ, तिहार मनाउँ, चाडहरू मनाउँ, आफ्नो आफन्त नाता गोता आफ्नो छोराछोरी साथीभाइ सबैलाई फोनबाट म्यासेजबाट अहिलेको मतलब चाहिँ सूचना प्रविधिको माध्यमबाट चाहिँ शुभकामना आदान प्रदान गर्ने काम गरौँ। केही भेटघाटहरू गर्न पर्यो भने पनि आवश्यक मतलब स्वास्थ्य सुरक्षाका मापदण्डहरू पुरा गरेर मात्रै मतलब त्यस्ता भेटघाटहरू गरौँ, एउटा भौतिक दूरी कायम गरेरै जुनसुकै ठाउँमा पनि चाहिँ बस्ने काम गरौँ यो हिसाबले चाहिँ नि म सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई आग्रह गर्न चाहन्छु, आह्वान गर्न चाहन्छु र म फेरि एकपटक अन्तिममा विजयादशमीको उपलक्ष्यमा सम्पूर्ण प्रदेशवासी, देशवासी र विदेशमा रहनुभएका दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु।
समय उपलब्ध गराएर यति महत्त्वपूर्ण जानकारीहरू राखिदिनु भएकोमा मुख्यमन्त्रीज्यूलाई धेरै धेरै धन्यवाद।
धन्यवाद छ।
कार्यक्रम सुन्नुहुने र हेर्नुहुने तपाईँ सबै र कार्यक्रममा सहभागिता जनाएर महत्त्वपूर्ण प्रश्नको जवाब दिनुहुने सरकारवाला निकायका प्रमुखज्यूहरू र कार्यक्रम उत्पादन समूहका साथीहरू भूमिराज पराजुली, सुमन पुरी र सम्पूर्ण प्राविधिक साथीहरूलाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम जनतासँग मुख्यमन्त्रीको आजको अङ्कबाट कार्यक्रम सञ्चालक म लीलाराज भट्टराई पनि बिदा माग्छु। नमस्कार।